حاضرین السلام علیکم، میں لباس ریزی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ امید ہے کہ آپ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے۔ ہمارے آج کے پروگرام کا موضوع ہے حکومت ہندوستان یا ہندوستان کی مرکزی حکومت کے فیصلوں کے خلاف اپوزیشن جماعتوں کی سفارائی۔ اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد۔ یہ ناظرین آپ بخوبی باخبر ہیں کہ پچھلے دنوں ہندوستان کی مرکزی حکومت نے، جس کی قیادت کانگریس کر رہی ہے اور جس کے وزیراعظم ڈاکٹر منموہن سنگھ ہیں، انہوں نے کچھ سخت اور انتہائی سخت فیصلے کیے، اور ان کا کہنا ہے کہ یہ اصلاحات جو اقتصادی شعبوں میں کی جا رہی ہے وہ ملک کی معیشت کو بہتر رکھنے کے لیے بہت ہی ضروری ہے۔ ظاہر ہے کہ سخت اس تعلق سے ہے کہ اس پر اپوزیشن تو اپوزیشن، خود حکومت میں یا یوں کہا جائے کہ یو پی اے اتحاد جو اس میں شامل جماعتوں نے اس پر شدید احتجاج کیا، اور احتجاج اس حد تک بڑھ گیا کہ خود حکومت میں شامل ترنمول کانگریس نے حکومت سے علیحدگی اختیار کر لی، اس کے وزراء نے استعفیٰ دے دیا، اور جواباً خود ریاست مغربی بنگال میں بھی کانگریس پارٹی وہاں کی ریاستی حکومت سے علیحدہ ہو گئی۔ ظاہر ہے کہ یہ وہ مسئلہ تھا کہ جس پر تقریباً سبھی جماعتوں نے اس بہانے اعتراض کیا کہ اس طرح کے فیصلوں سے جو کم درآمد والا طبقہ ہے یا غریب طبقہ ہے اس پر زیادہ بوجھ پڑے گا، ڈیزل کی قیمتوں میں اضافہ، اسی طریقے سے رسوئی گیس یا خانگی گیس پر جو سبسڈی حکومت دیا کرتی تھی اس کو اٹھا لیا جانا، اور پھر تاجروں کے تعلق سے اگر دیکھا جائے تو خوردہ بازار میں غیر ملکی سرمایہ کاری یا غیر ملکی کمپنیوں کو ملک میں سرمایہ کاری کی اجازت دینا، یہ وہ سارے مسائل تھے جس پر چھوٹے درجے کے تاجروں نے بھی شدید احتجاج کیا، اور ان کا ساتھ اپوزیشن جماعتوں اور حتیٰ ان جماعتوں نے بھی دیا جو حکومت میں شامل تھی یا حکومت کے باہر سے رہ کر حمایت کر رہی تھیں۔ اگرچہ وزیر اعظم منموہن سنگھ کی حکومت بچ گئی ہے اور وہ ابھی بھی بحیثیت وزیر اعظم ہے اور ان کی حکومت کام کر رہی ہے، لیکن بہرحال اس پر خطرے کے بادل بہرحال منڈرا رہے ہیں۔ بی ایس پی اور سماج وادی پارٹی نے یہ کہتے ہوئے حکومت کی حمایت کا اعلان کیا ہے کہ وہ اس لیے، خاص طور پر ملائم سنگھ یادو کی جماعت سماج وادی پارٹی نے اس لیے اس کی حمایت کا اعلان کیا کہ ان کا یہ موقف ہے کہ ہم فرقہ پرست طاقتوں کو اقتدار سے دور رکھنے کے لیے ایسا کر رہے ہیں، اور اس لیے ہم نے کانگریس کی حمایت کی۔ لیکن جب دیکھا جاتا ہے تو اسٹیج پر بھارتی جنتا پارٹی کے لیڈران بھی موجود ہے جو حکومت کے خلاف جلسہ ہوا تھا، اور اسی طریقے سے کمیونسٹ پارٹی کے جو لیڈران تھے وہ بھی موجود تھے، اور ماضی میں بھی کمیونسٹ پارٹی کا یہ دعویٰ رہا ہے کہ ہم کانگریس کی اس لیے حمایت کر رہے ہیں کہ تاکہ فرقہ پرست طاقتوں کو اقتدار سے الگ رکھا جائے، لیکن اسٹیج پر ایک ساتھ دیکھے گئے۔ اور اتفاق سے اس وقت ہمارا ٹیلیفونی رابطہ برقرار ہوا ہے ہندوستانی کمیونسٹ پارٹی کے قومی سیکرٹری جناب اتل کمار انجان صاحب سے، ان سے بات کرتے ہیں۔ اتل کمار انجان صاحب، آداب سے۔ انجان صاحب، کیا کہیں گے، کیا اس مسئلے پر آپ اور بھارتی جنتا پارٹی ایک ساتھ ہو گئے؟
کوئی ایک ساتھ نہیں ہو گئے ہیں۔ مسئلہ ایسا ہے کہ ہندوستان میں 20 تاریخ کو ہم نے قومی ہڑتال کا نعرہ دیا تھا، اور یہ ہڑتال بائیں بازو کی پارٹی ہندوستانی کمیونسٹ پارٹی سے، دوسرے تمام بائیں بازو کی پارٹیوں اور اس کی حمایت کرنے والی پارٹیوں سے ہم نے رابطہ کر کے کیا تھا، جس میں تلگو دیشم پارٹی تھی، جنتا دل سیکولر تھی، اور بیجو جنتا دل نوین پٹنائک کی تھی، اور انا ڈی ایم کے تھی، اور سماج وادی پارٹی تھی۔ سماج وادی پارٹی سے 18 تاریخ کو کرنا چاہتی تھی، پھر بعد میں انہوں نے کہا نہیں 20 کو کریے۔ ہندوستان کے جتنے ٹریڈر تھے، جو ویاپاری تھے، ان لوگوں نے اس کام کو کرنے کے لیے 18 تاریخ منعقد کیا تھا، اور ہم نے کہا 19 تاریخ کو گنیش چترتھی ہے، گنیش جی کی سارے دیش میں پوجا ہوتی ہے بھگوان کی، تو یہ ممکن نہیں کہ اس کی پوجا سے پہلے 18 تاریخ کو کیا جائے، اس لیے ہم نے 20 تاریخ رکھا۔ بعد میں ٹریڈرز نے بھی 20 تاریخ مان لیا۔ ہماری اس بات پر این ڈی اے، جو بی جے پی کی قیادت میں چلتی ہے لیکن اس کے صدر شرد یادو ہے، جنتا دل یو کے صدر، ان سے بات ہوئی، انہوں نے کہا کہ جب کمیونسٹوں نے 20 تاریخ کا فیصلہ کر لیا ہے تو ہم بھی این ڈی اے میں اس سوال پر، ہمارے بھی سوچ ایک ہے کہ ڈیزل کے دام کیوں بڑھائے گئے، سلنڈروں کی واپسی کیوں ہوئی، اس پر سے سبسڈی کیوں ختم کی جا رہی ہے، اور پھر یہ جو ایف ڈی آئی लाया जा रहा है जो दुनिया की बड़ी बड़ी साम्राज्य इजारेदार कंपनियां हैं उनको मजबूत करने के लिए, इस पर हमारी समझ एक है, इसलिए हम आपकी इस हड़ताल के साथ रहेंगे। हमने ऑल इंडिया स्ट्राइक का नारा दिया, कुल हिंद स्ट्राइक का हड़ताल का नारा दिया और उन्होंने उसे भारत बंद का नारा दिया। ठीक है, अलग अलग रास्ते पर चले और सारा मुल्क 20 तारीख को बंद हुआ। अब आप ये कह सकते हैं कि बीजेपी और कम्युनिस्ट एक साथ हो गए, तो ये मैं समझता हूं कि किसी भी मामले को बहुत हल्के तरीके से उसका उसकी जो है तर्जुमानी करना है या उसकी गहराई में जाना है, गहराई में नहीं जाना बल्कि उसके उथलेपन में जाना है। पार्लियामेंट के अंदर तो कम्युनिस्ट भी है और भारतीय जनता पार्टी के लिए, क्योंकि भाजपा के लोग वहां हैं इसलिए हम पार्लियामेंट छोड़ करके चले आए, ऐसी तो कोई बात नहीं। ये सवाल अवामी था, सवाल हमने उठाया था और वो लोग भी उसमें शामिल हुए, तो क्या हम कहते हैं कि वो शामिल हो गए तो हम तारीख बदल दें? ये मुमकिन नहीं था। अवामी सवाल था, जनता के मसले थे और ये हमारे हमारी को काट ही नहीं रहे थे, हमको बुरी तरह से चोट पहुंचा रहे थे, इसलिए फौरी इस सवाल पर एतराज कायम करना हमारा हक था और हमने किया और मुल्क के लोगों ने उसकी अपनी पूरी भरसक उसकी भरपाई के लिए समर्थन में उतरे सड़क पर।
जी अंजान साहब, अब असल मसले की तरफ आते हैं। मनमोहन सिंह साहब ने कौम से खिताब करते हुए कहा कि ये फैसला करना इंतहाई जरूरत था मुल्क की इकोनॉमी के लिए, मुल्क की मईशत के लिए, मुल्क की आर्थिक के लिए, आप क्या कहना चाहेंगे?
8 साल के दौर में प्रधानमंत्री ने बहुत सी तकरीरें की हैं, एक मुल्क को खिताब करने का सबसे लचर दलील के साथ वो टेलीविजन पर नमूदार हुए और मुल्क के लोगों ने जब उनकी तकरीर को सुनी तो उन्हें बहुत ही हैरत अंगेजी के साथ साथ इस बात का एहसास हुआ कि हमारा प्राइम मिनिस्टर जो है दलीलें दे छोड़ करके ऐसी चीजों पर आ गया जिसकी कोई जगह ही नहीं सियासत में थी। मसलन वो ये कहने लगे कि महंगाई, उन्होंने ये कहा कि पैसे पेड़ पर नहीं पैदा होते हैं, तो क्या महंगाई पेड़ पर पैदा होती है? मेरा सवाल है। और जो तर्क उन्होंने दिए कि 8% की हमारी ग्रोथ रेट है, विकास की दर है वो 5.5% पर गई है, विकास होगा तभी किसानों को काम मिलेगा, रोजगार मिलेगा, नौजवानों को मिलेगा, दुनिया में आर्थिक संकट आ गया है, यूरोप में आ गया है, अमेरिका में आ गया है, रूस और बगल के पड़ोसी चीन में आ गया है, हमने उससे बड़ी मजबूती से निपटा और अब वो सर संकट हमको और हमारी माशियत बहुत बुरी हालत में पहुंच गई है, इसलिए हमको ये कड़े फैसले लेने पड़े। तो अगर 8% का दुनिया में दूसरे नंबर का सबसे बड़ा विकास का पैमाना चल रहा और विकास की दौड़ में हिंदुस्तान है, तो फिर ये गुर्बत क्यों आई? हमारी माशियत ये क्यों फंस गई इस गले चक्कर में? उस बात को खुद ही कह रहे हैं कि 5.5% होने के बाद भी विकास की दर, आप कह रहे हैं हमारी अर्थव्यवस्था संकट में फंस गई। जिन मुल्कों में विकास दर 3% है वहां के प्रेसिडेंट और प्राइम मिनिस्टर तो नहीं कह रहे कि हमारे मुल्क की माशियत की हालत जो है वो आंधी गली में घुस गई है, इसलिए मुल्क में हाहाकार मच जाए, वो लोगों पर टैक्सों का बोझ उड़ा चढ़ा दे, ऐसा तो नहीं कर रहे। हमारे यहाँ 5.5% की ग्रोथ रेट के बाद भी आप लोगों के ऊपर टैक्स का बोझ बढ़ा रहे हैं, आप सब्सिडी काट रहे हैं। प्रधानमंत्री 1 महीने पहले महंगाई खत्म करने का देश के लाल किले से ऐलान करते हैं और कहते हैं कि अगले कुछ दिनों में हम कुछ ऐसे कदम उठाएंगे जिससे आपको बड़ी राहत मिलेगी, महंगाई से आपको मुक्ति मिलेगी, और आपने 1 महीने आते आते 15 अगस्त के बाद ठीक 15 सितंबर को एक ऐसा फैसला किया, 5 रुपए डीजल के दाम उठा दिए। हमने तो सवाल उठाया, कह रहे संकट हो गया, संकट आपकी नीतियों का संकट है, अमरीकी साम्राज्य की नीतियों का संकट आपने हमारे सर पर चढ़ा दिया है। साम्राज्यवादी आर्थिक नीतियां, नियो लिबरल पॉलिसी और अंतर्राष्ट्रीय वित्तीय पूंजी, इंटरनेशनल फाइनेंस कैपिटल के जो बुरे नतायज हैं उनको हमारे ऊपर इसलिए लाद दिया कि आपने IMF और वर्ल्ड बैंक की तमाम उन पॉलिसियों को हमारे ऊपर लाद करके हमारी माशियत को चारों तरफ से घेरने की कोशिश की। आपने अपनी फॉरेन पॉलिसी को ऐसे बदला कि हमारी इकोनॉमिक पॉलिसी को भी फॉरेन पॉलिसी के हवाले कर दिया, जो फॉरेन पॉलिसी साम्राज्य के इशारे पर चलने वाली थी उसको आपने ऐसे मोड़ा कि जो थोड़ा बहुत भी हम नॉन अलाइनमेंट मूवमेंट की तरफ रहते थे, बुद्ध निरपेक्ष राष्ट्रों के साथ जो हमारी दोस्ती थी उसको भी हमने साम्राज्यवादी दबाव में तोड़ने की कोशिश की। और उसका उदाहरण ये है कि बरस से ईरान से हमारे बड़े अच्छे ताल्लुकात थे और आज भी है, हम ईरान से तेल लेते थे और हमारे ईरान से रुपयों के और ईरानी पैसों पर और लेन देन के मामले में इतनी अच्छी दोस्ती थी ईरान और इराक से कि दुनिया हम पर फक्र के साथ, नाज के साथ आंख उठाकर देखती थी कि देखिए क्या दोस्ती है ईरान और इराक की और हिंदुस्तान की, भारत के साथ کی دوستی تجارت میں کیسی سندر لاجواب طریقے سے چلتی ہے, اور اعتماد کے نئے پل ہم لوگوں نے جو بنائے تھے ان کو امریکہ کے کہنے پر ہلری کلنٹن بار بار یہاں آئی اور کہنے لگی کہ ایران سے جو آپ کچا تیل لیتے ہیں اس کو لینا بند کر دیجئے, اور اس دباؤ میں ہم نے 16% اپنی ضرورت کا جو کچا تیل ایران سے لیتے تھے ہم نے بند کیا. ایک طرح سے سامراجیوادی امریکی سامراجیوادی آرتھک نیتوں کو ہم نے اپنی ودیش نیتی کا حصہ بنا لیا, تو مہنگائی تو بڑھنی ہی تھی.
جی بہت شکریہ, میں پھر حاضر ہوں گا انجان صاحب آپ کی خدمت میں. چلتے ہیں اس وقت دہلی اسٹوڈیو جہاں پر موجود ہیں کانگریس پارٹی کے ترجمان, مرکزی ترجمان راشد علوی صاحب. راشد علوی صاحب السلام علیکم. جی
وعلیکم,
جی بہت شکریہ راشد علی صاحب. بات ہو رہی ہے آپ کی حکومت کی طرف سے جو ابھی فیصلے کیے گئے ہیں اور جس پر ایک طرح سے اپوزیشن اور حکومت کے درمیان سفارائی اور مارکارائی کی صورت پیدا ہو گئی ہے. اتل کمار انجان صاحب تھے بھائی بازو یا یوں کہا جائے کہ ہندوستانی کمیونسٹ پارٹی کے قومی سیکرٹری, ان کا یہ کہنا تھا کہ خارجہ پالیسی کے ساتھ ساتھ حکومت آپ کی وہ جو ہے معاشی پالیسی میں بھی وہ دوسری طاقتوں کی پیروی کرنے لگی, اس لیے یہ معاشی بحران ملک میں پیدا ہو رہا ہے, اور یہ جو ساری اصلاحات کا اعلان کیا گیا اس سے غریب لوگوں پر, یہ ان کے جملے ہیں اتل کمار انجان صاحب کے, ان پر کافی بوجھ پڑ گیا یعنی غریب طبقوں پر. آپ کیا کہنا چاہیں گے اپنی حکومت کے فیصلے کے دفاع میں؟
دیکھیے ہم نے 3 قدم اٹھائے جس کو اپوزیشن کے لوگ دیش کے لوگوں کو گمراہ کرنے پر لگے. ہم نے ڈیزل کی قیمت بڑھائی, 5 روپے قیمت بڑھائی. یہ آواز آ رہی ہے؟
جی جی آواز آ رہی ہے آپ کی.
ہم نے ایف ڈی آئی الاؤ کیا ہے ریٹیل کے اندر, جی ریٹیل کے اندر ایف ڈی آئی الاؤ کیا ہے. ساری دنیا یہ بات جانتی ہے کہ کروڈ آئل کی قیمت بین الاقوامی بازار میں طے ہوتی ہے, ہندوستان کے اندر طے نہیں ہوتی. این ڈی اے کی سرکار نے 13 مرتبہ قیمتیں بڑھائی تھی. میں اس بات کی تنقید نہیں کر رہا کہ انہوں نے قیمت کیوں بڑھائی تھی, لیکن میں بڑے ادب سے پوچھنا چاہتا ہوں کہ این ڈی اے کی سرکار نے قیمت بڑھائی کیوں تھی. آپ کے پاس اس کا صرف ایک ہی جواب ہے کہ بین الاقوامی بازار میں قیمت بڑھے گی تو ہمیں بڑھانی پڑے گی. اس وقت بین الاقوامی بازار میں کروڈ آئل کی قیمت $31 پر بیرل تھی, آج بین الاقوامی بازار کے اندر کروڈ آئل کی قیمت 116-117 پر بیرل ہے. کوئی بھی سرکار ہو کیا کرے گی, اس کے پاس راستہ کیا ہے سوائے قیمت بڑھانے کے؟ 2,00,000 کروڑ قریب قریب ہماری سرکار سبسڈی دیتی, سبسڈی کتنی بڑھائی جا سکتی ہے؟ ہر چیز کی ایک حد ہوتی ہے. ڈیزل میں اگر بین الاقوامی بازار کے مطابق قیمت بڑھائی جائے تو پردھان منتری نے اپنی تقریر میں بھی کہا ہے کہ 17 روپے پر لیٹر بڑھانا پڑے گا, لیکن سرکار نے عام آدمی کو دیکھ کر صرف 5 روپے بڑھائی ہے, اس پہ سبسڈی باقی ہے. مٹی کا تیل, کیروسین آئل, اس پہ قیمت نہیں بڑھائی ہے. ایف ڈی آئی یہ بحث کا مدعا ہو سکتا کہ ایف ڈی آئی ہونی چاہیے کہ نہیں ہونی چاہیے, لیکن آپ نے دیکھا ہوگا بھارتی جنتا پارٹی کے بہت سارے لیڈرز, بڑے لیڈرز لگاتار بیانات دے رہے ہیں کہ ہماری سرکار تھی ہم چاہتے تھے, لیکن ہم نے دیکھا کہ دیش کا ماحول ایسا نہیں ہے اس لیے ہم نے نہیں کیا. میں بڑے ادب سے پوچھتا ہوں یہ فیصلہ کس کا تھا کہ دیش کا ماحول ہے کہ نہیں ہے؟ یہ فیصلہ سرکار کا تھا. آج کی سرکار سوچتی ہے کہ دیش کے حالات ہیں کہ ایف ڈی آئی کو الاؤ کیا جائے, ایف ڈی آئی الاؤ ہوگی دیش کی اقتصادی حالت سدھرے گی. اس کا فیصلہ آج نہیں ہو سکتا ہے, اس کا فیصلہ وقت کے ساتھ ساتھ ہوگا. اس کا فیصلہ آنے والا کل کرے گا कि जो फैसले हमारी सरकार के फैसले हैं वो सही हैं या गलत हैं। अपोजिशन देश को गुमराह करने में लगा है, अपोजिशन आम आदमी को गुमराह करने में लगा है। तो अगर दुनिया की इक्तसादी कैफियत का तज्जिया किया जाए तो इस नतीजे पर कोई भी आदमी पहुंचेगा कि अमरीका की इक्तसादियात खराब होती जा रही है, यूरोप की इक्तसादियात तबाह हो रही है, ग्रीस के अंदर क्या हुआ है इसके लिए हमारी सरकार तो जिम्मेदार नहीं है। ग्रीस की क्या हालत है, क्या इक्तसादी कैफियत है, दूसरे मुमालिक की क्या इक्तसादी कैफियत है, दुबई के हालात कहां पहुंच गए हैं, सारे लोग दुबई के अंदर इन्वेस्ट करने जाते थे, आज दुबई कहां पहुंच गया है। हिंदुस्तान भी इसी दुनिया का एक हिस्सा है, इस दुनिया से अलहदा नहीं है। अगर सरकार कदम उठा रही है, इकोनॉमिक रिफॉर्म लाना चाहती है, इक्तसादियात के अंदर कोई रिफॉर्म लाना चाहती है तो इसकी तारीफ करनी चाहिए जी। सरकार किसी के दबाव में नहीं है, ये कहना किसी बैनुल अक्वामी ताकत के दबाव में है, किसी मुल्क के दबाव में है, ये तो एक खास सोच रखने वाले लोग इसी तरीके की जबान बोलते हैं
जी।
जो एक मखसूस आइडियोलॉजी के लोग हैं वो बार बार ये इल्जामात लगाते हैं। ईरान से हमारी दोस्ती कल भी थी आज भी है, ईरान से हमारी दोस्ती आज भी है और कल भी रहेगी। हम ईरान से दोस्ती पर फख्र करते हैं, इस पे कोई बहस नहीं की जा सकती। आज भी ईरान के साथ हम इंपोर्ट कर रहे हैं तेल, ऐसा नहीं है कि हिंदुस्तान की सरकार इंपोर्ट नहीं कर रही है। ये कहना गलत है कि हमने तेल को इंपोर्ट करना बंद कर दिया है, लेकिन मेरा मानना है चूंकि इलेक्शन नजदीक आ रहा है हिंदुस्तान के अंदर, इसलिए अपोजिशन बजाय पॉजिटिव पॉलिटिक्स करने के निगेटिव पॉलिटिक्स कर रही है। सरकार को बदनाम करना चाहती है, सियासी फायदा उठाना चाहती है, लेकिन हमारा यकीन है, हमारा भरोसा है, देश के लोग समझदार लोग हैं। उन्होंने 2004 में हमें मौका दिया सरकार बनाने का, 2009 में मौका दिया सरकार बनाने का, और देश के लोग इस इक्तसादी कैफियत को समझेंगे और एक बार फिर 2014 के चुनाव में पूरी दुनिया देखेगी कि हम ही बरसर इख्तदार आएंगे।
बहुत शुक्रिया, मैं फिर आ जाऊंगा राशिद अली साहब की खिदमत में। अतुल कुमार अंजान साहब, राशिद अली साहब की दलील ये है कि हम FDI का जो मामला पेश कर रहे हैं, उठा रहे हैं, इसका फायदा आने वाले बरसों में मुल्क के आवाम महसूस करेंगे, आप भी महसूस करेंगे?
हमारे दोस्त ने जो सारी अपनी तरफ से सफाई पेश की है उस सफाई में कोई दलील नहीं है, वो खाली लफ्जों की जुबानी है। और मैं तो पूछ रहा हूं कि अगर 5.5% विकास की दर है तो दुनिया की तो तीसरे नंबर की इकॉनमी है जो इतनी मजबूती से बढ़ रही है, फिर मुल्क के अंदर ये इक्तसादी गोहरान क्यों, कि फिर में ये बदउनमानी क्यों, फिर ये दुनिया के सबसे ज्यादा भूखे हिंदुस्तान में क्यों, दुनिया में जितने आधे बच्चे कुपोषण के शिकार हैं आधे बच्चे अकेले हिंदुस्तान में क्यों, दुनिया में जितनी औरतें उसमें आधी जो उनके अंदर जो एनिमिक है वो आधी हिंदुस्तान में क्यों है, ये क्यों है दुनिया के जो लोग बिना एक वक्त खाना खाए सो जा रहे हैं उनमें से आधे से ज्यादा हिंदुस्तान में ही क्यों सो रहे हैं। अगर इतनी सारी कहीं ना कहीं पॉलिसियों में जबरदस्त कमी है, 5.5% की ग्रोथ रेट के बाद भी आधा हिंदुस्तान औंधा लोटे की तरह उल्टा लटका हुआ है, लेटा हुआ है, क्राइम बढ़ रहा है, भूख बढ़ रही है, जिस्म बिक रहे हैं, क्या हो रहा है, नौजवान खुदकुशी कर रहे हैं, सिर्फ पिछले 8 साल के एनडीए यूपीए की कांग्रेस की कयादत की यूपीए की सरकार में 1,68,000 किसानों ने खुदकुशी कर ली जिनके पास 10 हेक्टेयर 30 हेक्टेयर जमीन थी। कोई है जवाब? कोई जवाब नहीं है। जुगाली करने के लिए मैं बैठा नहीं हूं, हिंदुस्तान की तस्वीर साफ है वर्ल्ड ह्यूमन इंडेक्स में। आप कह रहे 2,00,000 करोड़ रुपए की सब्सिडी दे रहे हैं, अरे 2,00,000 करोड़ रुपया तो अकेले 2G स्कैम में हमारे लोग खा जाते हैं एक झटके में। सरकार का पिछले 8 साल में 23,00,000 करोड़ रुपया लूट गया भ्रष्टाचार के हवाले, आजाद हिंदुस्तान में कभी हुआ ही नहीं। 6-6 मिनिस्टर कैबिनेट से एक सरकार के सेंट्रल गवर्नमेंट की हुकूमत से एक दिन में इस्तीफा देते हो, ये हमारी دشواریاں ہیں یا ہماری شرمساری ہے ہندوستانی جمہوریت کی. اور کہہ رہے ہیں کہ ایران سے ہم نے تیل نہیں لینا بند کیا, 16% پچھلے 2 سالوں میں کر لیا, کس کو؟ ارے صاف صاف چشمہ بھی تو دیکھو یار, آئینہ دیکھو, آئینہ بول رہا ہے, درپن جھوٹ نہیں بولتا. ایران سے دوستی بنی رہے گی, لیکن ٹھیک ہے بنی رہنی چاہیے, لیکن کیوں ایسا کر رہے ہو؟ وہ کون ہے؟ اور کہہ رہے دباؤ نہیں کام کر رہا, ہلری کلنٹن خود آ کر کے یہاں پریس کانفرنس کر کے گئی, اور آپ کہہ رہے ہم ان کے دباؤ میں نہیں تھے. انڈین انٹرنیشنل اٹامک آئی اے ای آئی میں 2-2 بار آپ نے ایران کی گھیرا بندی کے لیے ووٹ کیا, ہم کمیونسٹ تھے جنہوں نے آپ کے یو پی اے فرسٹ میں آپ کو روک دیا اس کو کرنے سے, تیسری بار بھی آپ کر رہے تھے. 2 بار کرنے کے بعد آپ کی سرکار کو گرانے تک کی استھتی آ گئی, اور آخر میں اسی سوال پر ہم کو جانا پڑا امریکہ کے, بھارت امریکی پرمانو کرار کے. ہماری سوچ صاف ہے, غلط ہو یا صحیح ہو, لیکن زمانہ تو صحیح کہے گا. آج دنیا بھر میں نیوکلیائی پاور بجلی گھر نہیں لگ رہے, فرانس میں بند ہو گئے, امریکہ نے پچھلے 30 سال میں کوئی نیوکلیئر پاور پلانٹ نہیں لگایا, اپنے سڑے ہوئے ریئیکٹر دنیا کے دیش میں بیچنے کے لیے ہمارے یہاں 300 بلین ڈالر کے ریئیکٹر ٹھوک دیے ہیں لا کر کے, اپنا بازار ڈھونڈ رہے ہیں وہ ہمارے لیے. یہ ایف ڈی آئی بازار کے لیے ہے یا لوگوں کی زندگی بہتر بنانے کے لیے؟ زندگی بہتر بنانے کے لیے نہیں ہے. دیش کے اندر 300 مال کھلیں گے ایف ڈی آئی کے, مان لیجیے آ گیا, قانون کر دیا, 1 مال میں 600 آدمی کام کریں گے تو 1 لاکھ آدمی کو کام ملے گا, 1 لاکھ نہیں 10 لاکھ کو ملے گا. ہمارے دیش میں 4.5 لاکھ کرانے کی دکانیں ہیں, آپ ہی اگر بند ہو جائیں گی 2.5 لاکھ بند ہو جائیں گے, اور ایک کرانے کی دکان سے 5 آدمیوں کے گھر کا خرچہ چلتا ہے تو یہ 12-15 کروڑ لوگوں کو روٹی روزی کیا کوئی دے سکے گا؟ ارے کمیونسٹ پارٹی کی سرکار ہوگی تو بھی نہیں دے سکتی, کانگریس کی دور کی بات ہے. اور وصولوں پر اگر اور ایک خاص قسم کے مخصوص قسم کے وچاردھارا سے ہی سرکار چلتی ہے, جواہر لال نہرو اور مہاتما گاندھی کی وچاردھارا اور سامراجواد کی وچاردھارا کے خلاف ہی لڑ کر کے ہم نے آزادی حاصل کی ہے, اور یہ فری اکانومی کی وچاردھارا کا ساتھ لے کر کے آپ کہاں ڈوبیں گے یہ آپ کو آنے والا سمے بتائے گا, اور آپ ڈوب گئے آپ سوچ سیکھے نہیں.
جی
آپ کی جو صدر ہیں سونیا گاندھی, وہ ابھی لوک سبھا کا چناؤ رائے بریلی میں ان کی پارلیمنٹری سیٹ کے نیچے 5 کی 5 سیٹیں کانگریس ہار گئی, ہار ہی نہیں گئی 4th-5th نمبر پر پہنچ گئی, جمانت بھی جبت ہو گئی, اور ان کے جو صاحبزادے ہیں ان کی 2/3 سیٹوں پر بھی وہ سب اسمبلیوں کی سیٹیں ہار گئے اور ان کی سب جمانتیں جبت ہو گئی. یہ کچھ کہتا ہے, اور یہ اس لیے کہتا ہے کہ غریبی بڑھ گئی, بھکمری بڑھ گئی, افلاس بڑھ گیا, بے چینی لوگوں میں پیدا ہو گئی, بدلاؤ سوچ رہے ہیں, فرقہ واریت کی طرف نہیں جانا چاہتے. کانگریس اگر کانگریس اپنا کردار بھول جا رہی ہے, اینٹی امپیریلسٹ کردار بھول جا رہی ہے, اور آدھے سے زیادہ لوگ تو کانگریس پارٹی میں اب کانگریسی ہیں کہاں؟ گاندھی بابا کے بابائے قوم کے ماننے والے کانگریسی ہیں کہاں؟ کانگریس پارٹی میں تو باپ کے 2/3 لوگ جو بی جے پی میں تھے, کانگریس میں تھے, سوشلسٹ پارٹی میں تھے, دوسری پارٹیوں میں تھے, انہوں نے آ کے کانگریس پارٹی کے اندر بچاروں کا گھلو گھارا کر کے اسے ایک جس کو کہتے ہیں ریڈرلیس شپ بنا کسی قطب نما کا جہاز بنا کر چھوڑ دیا.
جی بہت شکریہ, میں پھر حاضر ہوں گا. چلتے ہیں, اس وقت ٹیلی فون لائن پر موجود ہیں ہندوستان کے سینئر اور سرکردہ طرز نگاہ ظفر آغا صاحب. ظفر آغا صاحب, ہماری گفتگو جاری تھی راشد علوی صاحب سے, اور اسی طرح ہندوستانی کمیونسٹ پارٹی کے قومی سیکرٹری اتل کمار انجان صاحب سے. ظاہر ہے کہ دونوں کے 2 الگ الگ نظریات. آپ بحیثیت تجزیہ نگار, جو فیصلے مرکزی حکومت نے کیے ہیں اور جس کے پیش نظر خود اتحادی جماعتوں میں بھی بے چینی پائے گی, چنانچہ ترنمول کانگریس نے حکومت سے علیحدگی اختیار کر لی, اس کے وزراء نے استعفیٰ دے دیا, اور اگرچہ سماجوادی پارٹی نے یہ کہہ کر کہ ہم فرقہ پرست طاقتوں کو اقتدار سے دور رکھنے کے لیے موجودہ حکومت کی حمایت کریں گے, لیکن ایف ڈی آئی کے مسئلے پر وہ پارلیمنٹ میں قرارداد پیش کرے گی, تو کیا آپ نہیں سمجھتے کہ حکومت ایک طرف ہے اور دیگر جماعتیں, خاص میں اپوزیشن ہو یا حکومت کی ہم خیال جماعتوں, وہ ایک طرف ہو گئی ہیں, یا یہ کہ حکومتی فیصلہ اپنے اعتبار سے جیسا کہ منموہن سنگھ صاحب نے دلیل دیے صحیح ہے کہ ہم معیشت کو بہتر رکھنے کے لیے ایسا سخت فیصلہ کرنے پر مجبور ہوئے؟
دیکھیں, یہ جو آپ نے پہلا آپ کا پارٹ ہے سوال کا پہلا حصہ جو ہے,
شکریہ,
کہ حکومت الگ ہے اور کانگریس پارٹی الگ ہے اس معاملے پر اور دوسری تمام پارٹیاں اس سے الگ ہیں, تو یہ بالکل عیاں ہے, بالکل کھلی بات ہے, اس میں کوئی شک نہیں کہ منموہن سنگھ نے جو فیصلہ کیا ہے वो ईंधन की कीमतें बढ़ाने का और खुर्दा बाजार में एफडीआई के मामले पर, उसमें कांग्रेस बिल्कुल यक्का तन्हा है। ये कांग्रेस का अपना फैसला है, बाकी तमाम पार्टियों ने इस सिलसिले में बिल्कुल कांग्रेस से अलग की राय का इजहार किया है। ये ऑफिशियल पोजीशन है, इसमें कोई चूचा की गुंजाइश ही नहीं। लेकिन जहां तक सवाल यह है कि आया वजीर आजम का फैसला सही फैसला था गलत फैसला था, ये तो खैर तारीख तय करेगी, लेकिन इसमें कोई दो राय नहीं कि हिंदुस्तान की माशियत इस वक्त सख्त बहरान का शिकार थी। हिंदुस्तान का ग्रोथ रेट मुस्तकिल नीचे आ रहा था, क्राइसिस थी, सारे आलम में इस वक्त सारी दुनिया एक माशी बहरान से गुजर रही है, हिंदुस्तान इस एतबार से बेहतर था, सूरत हाल में था। कल फैसला था, वजीर आजम का कहना है कि उनको ये फैसला लेना था, और इसमें कोई शक नहीं कि दुनिया में सब जगह सब्सिडीज कम की जा रही हैं, इस फैसले से माशियत को यकीनन फायदा पहुंचेगा। ये भी इससे इस मामले इस पर भी मेरी अपनी जाती राय ये है कि माशी तौर के ऊपर ये फैसला मकबूल फैसला होगा और इससे माशियत को फायदा भी पहुंचेगा। लेकिन सियासी तौर के ऊपर वजीर आजम ने, मैं समझता हूँ कि एक बहुत बड़ा गैम्बल किया है, बहुत बहुत इसके सियासी खतरात बहुत हो सकते हैं इससे। ये जो माशी जो खुले बाजार की माशी पॉलिसी रही है वो दुनिया में इस वक्त नाकाम साबित हो रही है, उससे आगे चलकर हुकूमत को क्या सियासी नुकसान हो सकते हैं ये कहना अभी मुश्किल है। लेकिन मेरा ये कहना है कि सियासी तौर के ऊपर ये एक खतरनाक फैसला है। बहरहाल ममता बनर्जी हुकूमत को छोड़ के जा चुकी हैं, इस एतबार से अगर देखा जाए तो हुकूमत खतरे में भी है, तो हुकूमत ने अपने को खतरे में डाला है, बहुत सोच समझ कर हुकूमत ने अपने को खतरे में डाला है। इसके क्या नताज होंगे ये आने वाला वक्त बताएगा, लेकिन नताज दोनों तरह के में से कुछ हो सकते हैं। हुकूमत के लिए खतरा भी है, चुनाव में भी इसके नतायज खराब हो सकते हैं, लेकिन जैसा वजीर आजम का कहना है कि माशी नुक्ते निगाह से, वो एक माहिर माशियात हैं, वो उस नुक्ते निगाह से देख रहे थे, माशी नुक्ते निगाह से इस वक्त मुल्क के लिए ये फैसला टालना मुमकिन नहीं था। मैं उनकी इस बात से यकीनन मुत्तफिक हूं।
बहुत शुक्रिया, मैं फिर हाजिर हूँ आपकी खिदमत में, टेलीफोन लाइन पर रहिएगा। जफर आगा साहब, राशिद अलवी साहब, आपने दोनों मेहमानों की गुफ्तगु सुनी, सियासी एतबार से हुकूमत को खतरा लाहिक है और आइंदा इंतखाबात में जैसा कि अतुल कुमार अंजान साहब ने कहा कि रायबरेली और अमेठी जैसी सीटों पर भी हुकूमत की जो हामी यानी कांग्रेस पार्टी हुक्मरान जो कांग्रेस पार्टी है इसको नुकसान होगा, तो क्या सियासी एतबार से खतरात मंडला रहे हैं आपके ऊपर?
देखिए, ये जिक्र करना कि रायबरेली और अमेठी के अंदर असेंबली के चुनाव में क्या हुआ, ये बात मुझे कोई बहुत ज़्यादा अच्छी नहीं लगी, और मेरी तहजीब इस बात की इजाज़त नहीं देती कि मैं बंगाल का शीशा सामने रखूं कि बंगाल के चुनाव में बाएं बाजू की पार्टीज का क्या हशर हुआ है। मैं इस बहस में नहीं जाना चाहता, लेकिन मैं ये कहना चाहता हूँ, कांग्रेस पार्टी की सरकार सियासी फायदे और नुकसान की बुनियाद पर फैसला नहीं करती, देश के मफादात को सामने रखकर फैसला करती है। पिछली सरकार में न्यूक्लियर डील का मामला दरपेश था, अमेरिका के साथ माहिदा करना था, हमें मालूम था कि हम कदम आगे बढ़ाएंगे सरकार गिर सकती है, लेकिन चूंकि ये यकीन था ये फैसला देश के मफाद में है, हम आगे बढ़े बेपनाह तरीके से आगे बढ़े, बाएं बाजू ने हमारी सरकार गिराई। और यह बात आप भी जानते हैं कि बाएं बाजू एक मखसूस आइडियोलॉजी रखता है और दुनिया भर में वो एक अमेरिका और उन लोगों के खिलाफ रहता है, लेकिन हमारा यकीन था कि न्यूक्लियर डील से देश को फायदा पहुंचेगा। हमने सरकार की परवाह नहीं की, इख्तदार की परवाह नहीं की, हम आगे बढ़े, माहिदा किया, आज एक बार फिर हम उसी जगह खड़े हैं। हमें मालूम था کون کون مخالفت میں آئے گا. ہمیں معلوم تھا سرکار جا بھی سکتی ہے. میں آپ سے بڑے ادب کے ساتھ دریافت کرتا ہوں کہ کوئی بھی سیاسی جماعت اگر کسی ملک کے اندر ایکٹیو ہے اور چناؤ میں حصہ لیتی ہے اسی لیے لیتی ہے کہ سرکار بنائے گی, اپنا پروگرام امپلیمنٹ کرے گی. اگر ہمیں یہ معلوم تھا کہ ایف ڈی آئی کے الاؤ کرنے سے ہماری سرکار بھی جا سکتی ہے تو یہ ہماری اونیسٹی تھی, یہ ہماری ایمانداری تھی کہ ہم جس مقصد کے لیے سرکار بنائی ہیں, دیش کے مفادات کے لیے, عوام کے مفادات کے لیے, ہم نے اس کے ساتھ کوئی معاہدہ نہیں کیا, کوئی کمپرومائز نہیں کیا. سرکار رہے نہ رہے, اقتدار رہے نہ رہے, جو ایماندارانہ ہماری رائے ہے کہ ہم ملک کو ایک صحیح سمت دیں گے, ملک کو ایک ٹھیک راستے پر لے جائیں گے, ملک کی اقتصادی کیفیت درست کریں گے. آج جو حالت اقتصادی کیفیت ہمارے ملک کے اندر ہے اس کو سدھارنے کی ذمہ داری کسی اور کی نہیں ہے, اس کی ذمہ داری ہماری ہی ہے. ہماری سرکار میں گروتھ 9.5% تک پہنچا, کبھی اس دیش کے اندر اتنا اقتصادی گروتھ نہیں ہوا, آج وہ نیچے آیا. اسے سنبھالنا سرکار کی ذمہ داری ہے. یہ فیصلہ سرکار کو کرنا ہے کہ ایف ڈی آئی سے فائدہ پہنچے گا یا نقصان پہنچے گا. میں یہاں یہ بتانا ضروری سمجھتا ہوں, ایف ڈی آئی صرف وہاں الاؤ کیا گیا ہے, ان شہروں میں الاؤ کیا گیا ہے جن شہروں کی آبادی 10 لاکھ سے زیادہ ہے. ہندوستان کے اس 125 کروڑ کی آبادی کے ملک کے اندر صرف 53 شہر ایسے جن کی آبادی 10 لاکھ سے زیادہ ہے. ان شہروں میں آج بھی ملٹی نیشنلز کمپنیز اپنے بڑے بڑے کاروبار کر رہی ہیں, اپنے بڑے بڑے مالز بنا رہی ہیں. تو یہ کہنا کہ جو چھوٹے لوگ ہیں, جو چھوٹے دکاندار ہیں, ان کو نقصان ہوگا, یہ بے بنیاد بات ہے, یہ غلط فہمی پیدا کرنے والی بات ہے. ہمارا پورا یقین ہے
جی
ایف ڈی آئی سے فائدہ پہنچے گا, کسی کو نقصان نہیں پہنچے گا, اس سے دیش کی اکنامی بہتر ہوگی, کسان کو فائدہ پہنچے گا. کسان نیچے کا آدمی اور دلی کا وہ بڑا کاروباری جو دلی میں اپنے سامان کو بڑے بڑے مالز کے اندر بیچتا ہے, ان دونوں کے بیچ کے اندر کتنے مڈل مین ہیں. اگر گاؤں کے اندر کسی چیز کی قیمت 10 روپے ہے, دلی آتے آتے 50 روپے ہو جاتی ہے, ہمارا ماننا ہے وہ قیمت گھٹے گی, بچولیا بیچ سے ہٹے گا.
جی
یہ سارے فائدے وقت کے ساتھ ساتھ,
بہت شکریہ, میں پھر آج
دیش دیکھے گا. اور آج جو لوگ مخالفت کر رہے ہیں
جی,
مجھے یہ بھی یقین ہے وہ بھی اپنے خیالات کو بدلیں گے.
جی بہت شکریہ, میں پھر حاضر ہوں گا. راشد علی صاحب آپ کی خدمت میں.
راجیو گاندھی جی جو ہندوستان کے وزیر اعظم تھے, انہوں نے اس دیش کے اندر کمپیوٹر لائے تھے, اسی طریقے کا بحران پیدا کیا گیا تھا.
بہت شکریہ, میں پھر حاضر ہوں گا. عبدل کمار انجان صاحب, راشد علی صاحب فرما رہے تھے کہ ایف ڈی آئی سے ملک کو فائدہ پہنچے گا اور آنے والا وقت بتائے گا, اور کانگریس کی حکومت سیاسی خطرات کو پیش نظر نہیں رکھتی, ملکی مفادات کو مد نظر رکھتی ہے. آپ نے ان کی گفتگو سنی, ایف ڈی آئی سے فائدہ پہنچے گا ملک کو اور عوام کو, کیسے؟
دیکھیے جہاں تک سوال ہے ایف ڈی آئی سے فائدے نقصان کا, یہ تو بعد میں معلوم پڑے گا. اور بڑے بڑے مال آ جائیں گے اور بیچ سے جو ہے ڈیلروں کو بھگانا چاہتے ہیں, مڈل مین کو بھگانا چاہتے ہیں, اور مڈل مین کو بھگا کر, وہ دیسی مڈل مین ہے, بھارت کے مڈل مین ہیں, ان کو ہٹا کر کے امریکہ کے والمارٹ کے, کوپرز کے, جرمنی کے, فرانس کے, اٹلی کے, لندن کے مڈل مین کو لانا چاہتے ہیں اور ان کو مالا مال کرنا چاہتے ہیں. کیونکہ ہمارے, میں صاف بولتا ہوں, میں بے عزت اور یہ اور لفظوں کا استعمال نہیں کرتا, ارے ویسٹ بنگال میں ہم ہار گئے لیکن دنیا میں 34 سال راج کیا, ریکارڈ ہے جنتا کا سمرتھن کا. جواہر لال نہرو اور اندرا گاندھی آزادی کے بڑے لیڈر قداور بن رہے تھے, اور 34 سال تک کانگریس کا بھی کسی ملک کسی اسٹیٹ میں نہیں رہا, ہم نے راج رکھا, چلے گئے ہیں اور صرف 8% کے ووٹ کے فاصلے سے ہٹے ہیں. ریلی میں کیوں ہار گئے سونیا گاندھی, یا 2 کروڑ روپیہ ہر مہینے بانٹتے ہیں آدمی کی آنکھ بنانے سے لے کر کے, कई पॉलिसी का फर्क है और पॉलिसियों की वजह से है, तो उसको बोलने की हिम्मत रखना चाहिए और बात करना चाहिए। और एक खास मखसूस किस्म के खिलाफी बार बार कहते हैं, हाँ हम कम्युनिस्ट हैं, हम कह रहे हैं ना थ्योरी ऑफ सरप्लस वैल्यू, हम वैज्ञानिक समाजवाद की बात करते हैं, हम बात नहीं करते कि सर्वोदय हो, सभी का उदय हो, चोर का भी उदय हो और डाकू का भी उदय हो, गरीब का भी उदय हो और अरबपति और खरबपति का उदय हो। हम अरबपति और खरबपति के उदय के समर्थक पार्टी नहीं है, हम गरीब किसान, छोटा मझोला सीमांत किसान, खेत मजदूर, हाशिए पे पड़े हुए आदमी के समर्थक है। हम ये नहीं कहना चाहते, क्या हाल है आपके देश में, आपने जवाब क्यों नहीं दिया कि आधे से ज्यादा 9.5% ग्रोथ रेट दुनिया में किसी का नहीं था, आप लेके गए, उसके बाद भी दुनिया में आधे भूखे क्यों हिंदुस्तान में पड़े रहते हैं, आधे बच्चे कुपोषण का सुधरा, दो दो साल के बच्चों का बड़ा बड़ा तोंद क्यों निकला हुआ है जो सड़क पर टहल रहे हैं, जो 1,68,000 किसान आपके राज में मर गए 8 साल में, खुदकुशी कर रहे हैं। वो सवाल है जो पॉलिसियों का है, अगर मखसूस किस्म की पॉलिसी अपनाते जो गरीब गुरबा के हक में होती, जो किसानों के दहका के हक में होती, जो गरीब हाथी पे पड़े आदमी के हक में होती, तो खुदकुशी करने पर उनको मजबूर नहीं करते। इंटरनेशनल कोर्ट ऑफ जस्टिस में, हेग में अगर इस सरकार के खिलाफ मुकदमा चलाया जाए, तो जैसे सर्बिया में मिलोसोविच के खिलाफ मुकदमा चला कि उसने उकसाया लोगों को कि वो आत्महत्या करें, सर्बिया के मुसलमान, तो उसी तरीके से इस देश की सरकार पर यह मुकदमा चलेगा कि आपने इस देश के किसानों को उकसाया अपनी पॉलिसियों के तहत कि वो खुदकशी करें फाकाकशी के दौर में। तो ये मुकदमे हैं जिन पर हम चर्चा नहीं करना चाहते, लेकिन चुनाव आएगा, रिजल्ट आएगा, लेकिन कांग्रेस पार्टी अब फिरका परस्ती के भी साथ है, ये वही पार्टी है, यही वो पार्टी है जो इक्तिसादी गोहरान पैदा करके रजत पसंद ताकतों को पैदा करना चाहती है और रजत पसंद ताकतें सियासी माहौल का फायदा उठा करके इनकी आर्थिक नीतियों से रजत पसंद ताकतें पैदा होंगी और वो सरकार में आएंगी और इस देश के अमनो अमान पर, इस देश के सेकुलरिज्म पर खतरा पैदा होगा। और ये रजत पसंद ताकतें भी कहीं ना कहीं साम्राज्यवाद के साथ खुले रूप से मिले हैं। साम्राज्य इसीलिए मैं तो कहता हूं, इंग्लैंड के एक बहुत बड़े पार्लियामेंट, एक बहुत बड़े दानिश्वर है जो हिंदुस्तानी मूल के, इंडियन ओरिजिन के हैं, वो ब्रिटेन की महारानी के जो का जो इजलास है, हाउस ऑफ लॉर्ड्स, उसके मेंबर है, उनका नाम है लॉर्ड मेघनाथ देसाई। लॉर्ड मेघनाथ देसाई ने तो कहा कि कांग्रेस पार्टी की इक्तिसादी पॉलिसी और भारतीय जनता पार्टी की इक्तिसादी पॉलिसी एक है, लड़ने की क्या जरूरत है, दोनों मिलकर सरकार चलाएं। हम तो कहना चाहते हैं अपने दोस्तों से, कांग्रेस के दोनों, बीजेपी के दोस्तों से, मंदिर भी तुम बनवाते हो, मस्जिद भी तुम उड़वाते हो, मंदिर मस्जिद पर सियासत भी तुम करते हो, बहस भी करते हो, जब दोनों की इक्तिसादी पॉलिसी एक है। एनडीए की सरकार में भी 1,24,000 किसान आत्महत्या करते हैं 6 साल में, आप 1,68,000 करते हैं, दोनों आदमी मिलकर के सरकार चलाते क्यों नहीं हो। हम लोगों को मारो गोली, हम लोग किनारे पर पड़ेंगे, हाशिए पे पड़ेंगे, बेवजह की मखसूस एक आइडियोलॉजी है, रहने दीजिए, आपकी उनकी आइडियोलॉजी एक है, साथ क्यों।
बहुत शुक्रिया अतुल कुमार अंजान साहब,
एक नया हिंदुस्तान बनाओ,
बहुत शुक्रिया आपका। जफर आवाज साहब, आप समाजवादी पार्टी के इस मौकिफ से किस हद तक मुत्तफिक हैं कि हम एफडीआई के खिलाफ पार्लियामेंट में करारदाद तो लाएंगे लेकिन हुकूमत की इसलिए हिमायत कर रहे हैं कि हमारे साथियों ने तला दी है कि राबता जफर आगा साहब से मुनक़द हो गया। बहरहाल राशिद अलवी साहब से पूछना चाहूँगा, राशिद अलवी साहब, बहुत से मुबसिन का भी कहना है और ख़ुद एल के अडवानी साहब का भी ये बयान है और बज़ाहिर हकीकत भी है कि वॉलमार्ट जो सरमायाकारी करना चाहती है हिंदुस्तान में, उसके खिलाफ तो खुद अमरीका में एहतजाज हो रहा है, मुजाहरे हो रहे हैं, अमरीकी आवाम कर रहे हैं, तो जो कंपनी खुद अपने मुल्क में फ्लॉप हो गई हो, नाकाम हो गई हो, वो हिंदुस्तान में आकर कैसे अपने को कामयाब कर सकती है और हिंदुस्तानी आवाम को कैसे फायदा पहुंचा सकती है, ये एल के अडवानी साहब ने आज के अपने वेबलॉग में भी लिखा है।
देखिए, एक तो मैं ये गलत फहमी दूर करना चाहूंगा, एफडीआई को अगर इजाजत दी गई है हिंदुस्तान में रिटेल के अंदर, तो वो किसी मखसूस कंपनी के लिए नहीं दी गई, ये बहुत प्रोपेगेंडा है हिंदुस्तान के अंदर, वॉलमार्ट आएगा हिंदुस्तान का पैसा ले जाएगा, ये बेबुनियाद प्रोपेगेंडा है। जो कवानीन के मुताबिक, रूल्स के मुताबिक जो भी कंपनी आना चाहे वो आ सकती है, लेकिन जो फैसला हिंदुस्तान की सरकार करेगी उसके मुताबिक ही हिंदुस्तान के अंदर एफडीआई की इजाजत दी जाएगी, आपको 30% यहीं से खरीदना पड़ेगा, 50% यहीं पे खर्च करना पड़ेगा, वो वॉलमार्ट हो या कोई भी कंपनी हो। अडवाणी जी का जहां तक ताल्लुक है, उन्होंने जो अपने ब्लॉग में लिखा है, 2004 के मैनिफेस्टो के अंदर भारतीय जनता पार्टी ने लिखा है कि हम एफडीआई को रिटेल के अंदर इजाजत देना चाहते हैं, हमारी सरकार आएगी तो हम इजाजत देंगे। ये जनाबे शेख का फलसफा है अजीब सारे जहान से, जो यहां पियो तो हराम है, जो वहां पियो तो हलाल है। एनडीए की सरकार होगी तो एफडीआई की इजाजत मिले, देश के मफाद में है। हमारी सरकार होगी, एफडीआई की इजाजत मिले, देश के खिलाफ है। ये कौन सा तरीका है? आज अडवाणी जी कह रहे हैं कि कांग्रेस ने उस वक्त एफडीआई की मुखालफत की थी, इसका मतलब आप एफडीआई अलाउ करना चाहते थे, एफडीआई की इजाजत देना चाहते थे। आज भी बीजेपी के बहुत सारे रहनुमाओं ने कहा है कि एफडीआई हमने इसलिए यहां इजाजत नहीं दी कि उस वक्त मुल्क के हालात ऐसे नहीं थे। इसका मतलब यह हुआ कि मुल्क के हालात की बुनियाद पर आप फैसला कर रहे थे। फैसला कौन कर रहा था? आपकी सरकार कर रही थी। आज सरकार हमारी है और हमें महसूस होता है कि मुल्क के हालात मुल्क के मफादात में है। कल आपने फैसला किया था, आप भी एफडीआई करना चाहते थे, आज हमें लगता है कि मुनासिब वक्त है इसलिए एफडीआई को इजाजत दे दी है। इतना हंगामा, इतना शोर आपने पूरे मुल्क के अंदर बर्पा कर रखा है। अडवाणी जी ने जो कहा है वही इस बात का सबूत है कि आप इस मुल्क के अंदर एफडीआई को इजाजत देना चाहते थे। आज मुल्क के हालात ऐसे हैं, इक्तसादी कैफियत ऐसी है जिसके बिना पे एफडीआई से मुल्क के इक्तसादियात को फायदा पहुंचेगा। जैसे कि मैंने पहले कहा, बिचौलिया हटेंगे। मैं इस बहस में नहीं जाना चाहता कि हम बाहर के लोग आएंगे और उनको फायदा पहुंचेगा, मैं उस पर किसी तरीके का कोई कमेंट नहीं करना चाहता, लेकिन वक्त ये बात साबित करेगा कि जो फैसले हमने किए हैं वो देश के मफाद में हैं, आम आदमी के मफाद में।
बहुत शुक्रिया आपका राशिद अली साहब, अतुल कुमार अंजान साहब, आपके भी हम शुक्रगुजार हैं, जफर आगा साहब के। नाज़रीन, आपने हमारे मौजूद मेहमानों की गुफ्तगू सुनी। बहरहाल, जैसा कि जफर आगा साहब ने कहा कि सियासी एतबार से काफ़ी ख़तरनाक फैसला किया है मनमोहन सिंह साहब ने, और इसके असरात इंतखाबात पर भी मुरतब हो सकते हैं, लेकिन कांग्रेस का दावा है कि हम मुल्की मफादात को देखते हैं, सियासी खतरात को नहीं। और कम्युनिस्ट पार्टी और बाएं बाजू के जो रहनुमा थे अतुल कुमार अंजान साहब ने, उनके भी आपने जवाबात और उनके भी ख्याल सुने कि इससे बहरहाल गरीबों को नुकसान पहुंचेगा। ये सब कुछ आने वाला वक्त बताएगा और ये साबित करेगा कि ये जो फैसला किया गया है ये कितना सही था या कितना गलत था। बहरहाल, तबसरा और नतीजा आपके हवाले हम करते हैं अगले प्रोग्राम तक के लिए। मुझे अली बासी और दीगर साथियों को इजाज़त दीजिए। खुदा हाफिज़।